إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. تو سیرت النبی صلی اللہ علیہ وآلہ وسلم کی کلاس چل رہی ہے، اور اس میں ہم نے آخری کلاس میں جو کہ دو ہفتے پہلے ہوئی تھی، حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ کے بارے میں کچھ چیزیں پڑھی تھیں. ابوبکر صدیق رضی اللہ تعالی عنہ پہلے مرد تھے، پہلے میل مسلم تھے جو کہ نبی علیہ الصلوۃ والسلام کے اوپر ایمان لے کر کے آئے. اور ایک عجیب بات یہ ہوئی قدرتاً اللہ کی طرف سے کہ ابوبکر صدیق رضی اللہ عنہ کی باتیں ہی چل رہی ہیں ہماری اس کلاس کے اندر، اور اسی دوران 2 دن پہلے ان کا یوم وصال بھی ہوا. یعنی جس تاریخ کو، جس ڈیٹ کو ان کا انتقال ہوا تھا، تو وہ ڈیٹ آج سے 2 دن پہلے تھی مڈل ایسٹ کے کیلنڈر کے مطابق، اور انڈیا پاکستان کے کیلنڈر کے مطابق وہ ڈیٹ کل ہی تھی، رائٹ، یسٹرڈے، جب نبی حضرت ابوبکر صدیق رضی اللہ عنہ کا انتقال ہوا تھا. تو اس وجہ سے پھر کل بھی ہم نے ایک آن لائن بیان کیا تھا، تو اس میں صرف حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے بارے میں ہی باتیں بہت ساری بتائی تھیں. ٹھیک ہے، تو الحمدللہ ہماری اس کلاس کے اندر بھی انہی کا ذکر چل رہا ہے. تو ابوبکر صدیق رضی اللہ عنہ کے بارے میں ہم نے بہت ساری باتیں کر لی تھیں، لیکن ابھی ایک دو باتیں اور بھی رہتی تھیں. کیا تھی آخری بات؟ کہ ابوبکر صدیق رضی اللہ عنہ جب مسلمان ہوئے تھے نا، تو اس سے پہلے ہی انہوں نے ایک خواب دیکھا تھا، اور اس خواب میں انہوں نے دیکھا کہ ایک چاند آیا مکہ مکرمہ میں، اور اس چاند کے بہت سارے ٹکڑے ہوئے، چھوٹے 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 پیسز ہوئے، اور وہ سارے کے سارے پیسز جو ہے نا مکہ مکرمہ کے لوگوں کے گھروں کے اندر چلے گئے. اور پھر اس کے بعد وہ چاند فل حالت میں بھی آیا، یعنی ایز اے فل مون آیا، اور پھر وہ چاند پورا کا پورا حضرت ابوبکر صدیق کے اپنے گھر کے اندر اتر گیا. ٹھیک ہے، یعنی پہلے تو وہ اس کے ٹکڑے ہوئے اور سارے گھروں میں ٹکڑے چلے گئے، پھر وہ چاند فل فارم میں آیا اور وہ پورا کا پورا ابوبکر صدیق رضی اللہ عنہ کے اپنے گھر میں آ گیا. تو انہوں نے نا اس خواب کی تعبیر ایک عیسائی عالم سے پوچھی، تو اس نے جواب دیا کہ تمہاری قوم میں ایک نبی ظاہر ہوں گے، اور تم اس نبی کی زندگی میں اس کے وزیر بنو گے، اور ان کی وفات کے بعد ان کے خلیفہ بنو گے. وزیر ایڈوائزر کو کہتے ہیں، اور جو سب سے سینئر ایڈوائزر ہوتا ہے نا اس کو وزیر کہا جاتا ہے. ویسے تو بہت سارے ایڈوائزر ہو سکتے ہیں، لیکن ہر ایڈوائزر کو وزیر یا انگلش میں وائزیر نہیں کہا جاتا، جبکہ سب سے زیادہ جو سینئر اور سب سے زیادہ ٹرسٹڈ ایڈوائزر ہوتا ہے تو اس کو وزیر کہا جاتا ہے. ٹھیک ہے، تو دنیا میں یعنی زندگی میں تم ان کے وزیر بنو گے، اور جب ان کا انتقال ہو جائے گا نا تو پھر تم ان کے ریپریزنٹیٹو بنو گے. خلیفہ کہتے ہیں ریپریزنٹیٹو کو. ٹھیک ہے، تو ایسا ہی ہوا کہ ابوبکر صدیق رضی اللہ عنہ نبی علیہ الصلوۃ والسلام کی تشریف لے جانے کے بعد دنیا سے، حضرت ابوبکر صدیق آپ کے خلیفہ بنے، اور آپ کا نام، آپ کا بلکہ ٹائٹل جو ہے وہ خلیفت الرسول بنا، یعنی رسول کے خلیفہ. باقی جو خلفاء راشدین تھے نا، حضرت عمر رضی اللہ عنہ، عثمان رضی اللہ تعالیٰ عنہ اور علی رضی اللہ تعالیٰ عنہ، ان کو خلیفۃ الرسول نہیں کہا جاتا، بلکہ ان کو خلیفۃ المسلمین کہا جاتا ہے یا امیر المؤمنین کہا جاتا ہے. خلیفۃ الرسول صرف اور صرف ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو کہا جاتا ہے. ٹھیک ہے، تو ابوبکر صدیق رضی اللہ عنہ نے ایک تو عیسائی عالم سے اس کی تعبیر پوچھی، پھر کچھ عرصے بعد نا ان کو یمن جانے کا بھی موقع ملا کسی اپنے ایسی تجارتی سفر کی وجہ سے. تو یمن میں نا یہ ایک بوڑھے عالم کے گھر پہ ٹھہرے، ٹھیک، وہاں پہ انہوں نے قیام کیا. تو اس عالم نے بھی آسمانی کتابیں پڑھ رکھی تھیں، تو ابوبکر صدیق رضی اللہ عنہ نے ان سے بھی پوچھا کہ میں نے یہ خواب دیکھا ہے تو اس خواب کی کیا تعبیر ہے. تو اس نے جواب دیا کہ میرا خیال ہے کہ تم حرم کے رہنے والے ہو، ٹھیک ہے، یعنی مکہ مکرمہ میں جو حرم ہے، تو سارے ہی عرب اس کو حرم مانتے تھے. تو اس نے کہا کہ تم حرم کے رہنے والے ہو، اور میرا خیال ہے کہ تم قریشی ہو اور تیمی خاندان سے ہو، کیونکہ ابوبکر رضی اللہ عنہ کا خاندان جو تھا وہ بنو ہاشم نہیں تھا بلکہ بنو تمیم تھا، بنو تیم. ठीक है, तो तुम तीन, यानी ये ना ये लोग जो थे वो बहुत ज्यादा पहचान रखते थे लोगों की, लोगों को देख करके उनकी जो आदतें होती थी, उठने बैठने का तरीका होता था, हत्ता के खाने का तरीका होता था, इससे पहचान लेते थे कि ये शख्स किस खानदान को बिलोंग करता है। बहुत अरसे बाद, यानी इस वाकये के बहुत अरसे बाद, दुनिया में एक बहुत बड़े आलिम गुजरे जिनका नाम था हजरत इमाम शाफी रहमतुल्लाह अलैह। आप ऐसे अक्सर ने उनका नाम सुना होगा, बहुत बड़े फकीह थे, है ना, जैसे इमाम अबू हनीफा, इमाम मालिक और इमाम अहमद इब्ने हम्बल, उसी तरह चौथे कौन थे, इमाम शाफी रहमतुल्लाह अलैह। इमाम शाफी भी किसी के घर एक दफा गए, यानी एज अ गेस्ट ठहरे, तो उन्होंने जब वहां खाना खाया ना, तो उनके खाना खाने के अंदाज को देख करके उनके होस्ट ने कहा कि मुझे लगता है कि तुम कुरैशी हो, मुझे लगता है कि तुम कुरैशी हो। उन्होंने पूछा भी कैसे आपको पता चला कि मैं कुरैशी हूँ, तो उन्होंने कहा कि कुरैशी जब खाना खाते हैं ना, तो वो सिर्फ तीन उंगलियों को यूज करके खाना खाते हैं, यानी एक तो थंब अंगूठा, और दूसरी जो इंडेक्स फिंगर होती है, और तीसरी इंडेक्स फिंगर के बराबर में जो सबसे लंबी उंगली होती है, इन तीन को यूज करते हुए वो खाना खाते हैं, कुरैशी। तो लोग ना इतने, ये लोग ऑब्जर्वेंट होते थे, इतना गौर से चीजों को देखते थे, और इनको बहुत पता होता था कि कौन कैसे बात करता है, कौन कैसी किसका एक्सेंट कैसा है, किसका जो है वो तरीका कैसा है रहने सहने का, तो उसे पहचान लिया करते थे। बहरहाल, तो इस बूढ़े आलिम ने अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को पहचान लिया कि तुम कुरैशी हो और तीमी खानदान से हो। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने जवाब दिया कि हाँ, तुमने बिल्कुल ठीक कहा। अब उसने कहा कि मैं तुमसे एक बात कहता हूं, तुम जरा अपने पेट पर से अपना कपड़ा हटा के दिखाओ, यानी अपना पेट मुझे दिखाओ, ठीक है। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु उसकी बात सुनकर बड़े हैरान हुए कि भाई ये क्या बात हुई कि मुझे पेट दिखाने को कह रही है। तो आपने फरमाया कि नहीं, मैं उस वक्त तक ऐसा नहीं करूंगा कि जब तक तुम मुझे उसकी वजह नहीं बता दोगे कि क्यों तुम मेरा पेट देखना चाहते हो। तो इस पर उसने कहा कि मैं अपने इल्म की बुनियाद पर कहता हूं कि हरम के इलाके में एक नबी का जहूर होने वाला है, एक नबी जाहिर होने वाले हैं, उनकी मदद करने वाला एक तो नौजवान होगा। नौजवान कौन? नबी अलैहिस्सलाम की मदद करने वाला नौजवान, यानी बिल्कुल यंग। वो कौन था जी, आप लोगों से सवाल कर रहे हैं। उनकी मदद करने वाला एक नौजवान होगा और एक पुख्ता उम्र वाला होगा। पुख्ता मतलब मेच्योर उम्र वाला। हाँ, नौजवान जो है वो हजरत अली रजी अल्लाह ताला अन्हु थे, जो कि उस वक्त जो है वो अराउंड 8 years के थे, ठीक है, बिल्कुल उस वक्त जो, यानी मेच्योरिटी में अभी वो दाखिल भी नहीं हुए थे। तो नौजवान अली रजी अल्लाह ताला अन्हु थे, और पुख्ता उम्र वाले जो है वो अबू बकर सिद्दीक रजी अल्लाह ताला खुद थे, क्योंकि आपकी उम्र जो है उस वक्त 38 years की थी। जहां तक नौजवान का ताल्लुक है, यानी वो और कहने लगा कि जहां तक नौजवान का ताल्लुक है, वो मुश्किलात में कूद जाने वाला होगा, यानी जैसे कि नौजवान होते हैं यंग लोग के बहुत ही ना इमोशनल होते हैं, जहां कोई डिफिकल्ट चीज नजर आए ना, तो वो बड़ी तेजी के साथ उसको एम्ब्रेस करते हैं, राइट, बहुत ही यानी जज्बात के साथ ना वो हर चीज को हैंडल करने की कोशिश करते हैं। तो उसने यही कहा कि अली जो होंगे ना, यानी जो नौजवान होंगे, वो तो मुश्किलात में कूद जाने वाले होंगे, और जहां तक पुख्ता उम्र के आदमी का ताल्लुक है, वो सफेद रंग का कमजोर जिस्म वाला होगा, यानी ही वुड बी वेरी फेयर स्किन्ड। सफेद रंग का मतलब कि फेयर स्किन्ड, गोरा जैसे बदन होता है, जिस्म होता है, और कमजोर जिस्म, यानी वो कोई बहुत ज्यादा फिजिकली स्ट्रांग नहीं होंगे, ठीक है। फिजिकली स्ट्रांग तो अली रज़ी अल्लाह ताला अन्हु थे, कल हमारे बयान में भी यही बात हो रही थी, अली रज़ी अल्लाह ताला अन्हु वाज फिजिकली स्ट्रांग एंड अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु वाज नॉट फिजिकली स्ट्रांग। लेकिन बाद में जाकर के जो वाकयात पेश आए, उनमें नबी अलैहिस्सलाम जो हैं वो अली रज़ी अल्लाह ताला अन्हु के ऊपर नहीं बैठे, जबकि अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने जब ऑफर किया कि आप मेरे ऊपर बैठ जाएं, तो नबी अलैहिस्सलाम अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु के कंधों के ऊपर सवार हो गए। ये वाकया बाद में इंशाल्लाह हम पढ़ेंगे, दोनों वाकयात अलग अलग, ठीक है। बहरहाल, तो अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु जो थे वो कमजोर जिस्म वाले थे। अच्छा, और इसने कहा, इस बूढ़े आलिम ने, कि उनके पेट पर एक बालदार निशान भी होगा, यानी बाल होंगे उनके पेट के ऊपर, इस तरह से ना निशान की शक्ल में बाल होंगे। वो हरम का रहने वाला होगा, तीमी खानदान का होगा, और अब ये जरूरी नहीं, यानी वो आगे ये भी कहने लगा कि अब जरूरी नहीं है कि तुम मुझे अपना पेट दिखाओ, क्योंकि बाकी सब अलामतें तुम में मौजूद हैं, मैंने सारी चीजें तुम्हें देख ली है कि तुम एक मेच्योर एज के भी हो चुके हो, और اور تم تیمی بھی ہو, تم قریشی بھی ہو, اور تم سفید رنگت کے بھی ہو, اور کمزور جسم والے بھی ہو. اب پیٹ دکھاؤ نہ دکھاؤ مجھے فرق نہیں پڑتا, ٹھیک ہے نا. اس کی اس بات پر حضرت ابوبکر صدیق رضی اللہ عنہ نے اپنے پیٹ پر سے کپڑا ہٹا دیا, وہاں ان کی ناف کے اوپر, یعنی جو بیلی بٹن جس کو کہتے ہیں, تو ان کی ناف کے اوپر سیاہ اور سفید بالوں والا نشان موجود تھا. اس کو دیکھتے ہی وہ پکار اٹھا کہ پروردگار کعبہ کی قسم تم وہی ہو, ٹھیک ہے, تم وہی ہو. صحیح, بیکاز ہی واز مینٹلی اسٹرانگ, ہی واز اسپرچولی اسٹرانگ. حضرت ابوبکر صدیق رضی اللہ عنہ واز اسپرچولی ویری اسٹرانگ, فزیکلی ناٹ ویری اسٹرانگ, ٹھیک ہے. تو اب چونکہ مردوں کا تو جو اللہ تعالیٰ نے چھپانے والی جو جو باڈی بنائی ہے تو وہ تو پیٹ نہیں ہے نا, ٹھیک ہے. تو اس وجہ سے ابوبکر صدیق رضی اللہ عنہ نے پیٹ پر سے کپڑا اٹھا کر کے ان کو دکھا دیا, ٹھیک ہے. اور یہ اللہ تعالیٰ نے منع بھی نہیں کیا اس کو, ہاں یہ ہے کہ بغیر کسی وجہ کے تو ایسے نہیں کرنا چاہیے, لیکن یہاں پہ ایک وجہ تھی, تو اس وجہ سے ابوبکر رضی اللہ عنہ نے دکھا دیا ان کو. اس نے دیکھا اور کہا کہ ہاں تم وہی ہو جس کے بارے میں نے اپنی کتابوں کے اندر پڑھا ہے, ٹھیک ہے. تو جو بات ہم آپ کو پچھلی بھی کلاسوں کے اندر بتاتے رہے ہیں وہ ہم ایک دفعہ پھر ریپیٹ کر دیتے ہیں کہ دیکھیں اس طرح سے فیوچر پروفیسیز جو ہے نا یہ ہمیشہ سے ہوتی رہی ہیں, ٹھیک ہے. لوگوں کو یا تو رسولوں نے بتایا کہ آگے یہ ہونے والا ہے, ایسا ہونے والا ہے, ایسا ہونے والا ہے, ٹھیک ہے. یا یہ کہ ایون جنات کے ذریعے سے بھی لوگوں کو بہت ساری چیزیں پتا چلتی تھیں, ٹھیک ہے, کہ کیا کیا واقعات پیش آنے والے ہیں. تو یہ کوئی نئی بات نہیں ہے. آج کے دور کے اندر بھی اگر کبھی آپ کو ایسی چیزیں سننے کو ملے نا کہ ہاں بھائی کسی نے کرونا وائرس کے بارے میں 20 ایئرس پہلے لکھ دیا تھا, کسی نے جو ہے وہ ایسا بتا دیا تھا, ویسا بتا دیا تھا, تو اس کے بارے میں زیادہ پریشان ہونے کی بالکل بھی کوئی ضرورت نہیں ہے. دس از ناٹ اینی تھنگ نیو, ٹھیک ہے نا, یہ پہلے بھی ہوتا رہا ہے اور یہ ہمیشہ سے اس دنیا میں اس طرح سے معاملہ چلا ہے, ٹھیک ہے. چلیں آگے چلتے ہیں, کیونکہ اب بات کیا چل رہی ہے ہماری اس کلاس کے اندر کہ جب نبی علیہ الصلوۃ والسلام نے نبوت کا اعلان کیا نا تو کس طریقے سے پھر یعنی لوگوں نے اسلام قبول کیا, ٹھیک ہے. تو اب سب سے پہلے جو تھے وہ ظاہر حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا تھیں, ان کے بارے میں ہم بات کر چکے. پھر مردوں میں حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ تھے, تو ان کے بارے میں بات چل رہی ہے, ٹھیک ہے. تو اب یہ جب واقعہ پیش آیا یمن کے اندر کے اس بوڑھے عالم نے ان کو یہ ساری باتیں بتائی نا, تو اس کے بعد یہ مکہ مکرمہ واپس پہنچے, تو اس وقت نبی علیہ السلام اپنی نبوت کا اعلان کر چکے تھے, ٹھیک ہے. تو ابھی ان تک بات نہیں پہنچی تھی, یعنی ان تک نبی علیہ السلام نے ڈائریکٹ بات نہیں کری, ٹھیک ہے. ابھی جو اس سفر سے واپس آئے تھے نا, تو آپ صلی اللہ علیہ وسلم کے آنے سے پہلے ہی ان کے پاس قریش کے بڑے بڑے سردار آ گئے, ٹھیک ہے. وہ جانتے تھے کہ یہ محمد صلی اللہ علیہ وسلم کے بہت قریبی دوست ہیں, ٹھیک ہے. تو یہ جو بڑے بڑے سردار آئے تو ان میں جو امپورٹنٹ نام تھے, ایک تو عقبہ بن ابی معیط لکھا ہوا ہے, شیبہ یا شیبہ, اور ربیعہ, اور ابو جہل, اور ابو البختری, یہ سارے بڑے بڑے لیڈرز تھے ان کے نان مسلمز کے. تو یہ لوگ آئے ان کے پاس اور آ کے کہنے لگے کہ اے ابو بکر, ابو طالب کے یتیم نے دعویٰ کیا ہے کہ وہ نبی ہیں. ابو طالب کے یتیم, ابو طالب تو نبی علیہ السلام کے چچا تھے, لیکن نبی علیہ السلام تو یتیم تھے نا, آرفن, ٹھیک ہے. تو یہ لوگ کہنے لگے اس طریقے سے کہ انہوں نے دعویٰ کیا ہے کہ وہ نبی ہیں, اگر آپ کا انتظار نہ ہوتا تو ہم اس وقت تک صبر نہ کرتے, اب جب کہ آپ آ گئے ہیں ان سے نبٹنا آپ ہی کا کام ہے, ٹھیک ہے. یعنی ہم نا آپ اگر ہم آپ کا انتظار نہ کرتے نا تو ہم تو ادھر ہی ان کو مار پیٹ کے ختم کر دیتے, اتنا انہوں نے بری بات کری, نعوذ باللہ, اس طرح سے بات کرنے لگے لوگ, ٹھیک ہے. تو ہم نے سوچا کہ ہم آپ کا انتظار کر لیتے ہیں, آپ ان کے اتنے اچھے دوست ہیں نا, تو آپ جا کر کے ان کو سمجھائیں کہ دیکھیں اس طرح کی باتیں نہیں کرتے, ٹھیک ہے. یہ کیا آپ نے نبوت کا دعویٰ کر لیا ہے, کس قسم کی باتیں آپ نے شروع کر دی ہیں, تو آپ جا کے ان کو سمجھائیں, ٹھیک ہے. یہ نا ابوبکر صدیق رضی اللہ عنہ نے یہ ساری باتیں سن لی, اور اس کے بعد نا جب یہ لوگ واپس چلے گئے تو یہ نبی علیہ السلام کے پاس گئے اور دروازے پر دستک دی, تو آپ صلی اللہ علیہ وسلم باہر تشریف لائے اور آپ صلی اللہ علیہ وسلم نے ان کو دیکھا تو فرمانے لگے کہ اے ابوبکر, میں تمہاری اور تمام انسانوں کی طرف اللہ کا رسول بنا کر بھیجا گیا ہوں, اس لیے تم اللہ تعالیٰ پر ایمان لے آؤ, ٹھیک ہے. یعنی نبی علیہ السلام نے فوراً ان کو دعوت دی اسلام کی. تو انہوں نے آپ صلی اللہ علیہ وسلم کی بات سن کر کہا کہ آپ کے پاس اس کا پروف کیا ہے, ٹھیک ہے نا, یہ نہیں کہ میں سوچ کے بتاؤں گا اور مجھے تھوڑا وقت دیں اور میں کسی اور سے مشورہ کروں گا, یہ ساری باتیں انہوں نے نہیں کہیں, بلکہ انہوں نے صرف یہ پوچھا कि आप जो ये बात फरमा रहे हैं तो इसकी कोई आपके पास कोई प्रूफ है, कोई सबूत है? तो आप सुसम ने ये बात सुन के इरशाद फरमाया कि उस बूढ़े, अच्छा वो जो बूढ़ा आलिम था ना, उसने कुछ शेर भी इनको सुनाए थे नबी अलैहिस्सलाम के बारे में जो उसने लिखे थे, ठीक है ना, कुछ पोइट्री लिखी थी। तो नबी अलैहिस्सलाम ने कहा कि उस बूढ़े के वो शेर जो उसने आपको सुनाए थे, ठीक है, ये आप सुसम ने जवाब दिया। तो अबू बकर सिद्दीक फरमाते हैं कि मैं सुनकर हैरान रह गया और बोला कि मेरे दोस्त आपको इनके बारे में किसने बताया कि उस बूढ़े ने शेर लिखे थे और उसने आपको बताया उन शेरों की, उसने मुझे वो शेर सुनाए थे। तो आप सुसम ने सुनकर इरशाद फरमाया कि मुझे उन शेरों के बारे में उस अजीम फरिश्ते ने बताया जो मुझसे पहले भी तमाम नबियों के पास आता रहा है, यानी हजरत जिब्राइल अलैहिस्सलाम ने नबी अलैहिस्सलाम को ये बता दिया था कि उस बूढ़े आलिम ने नबी अलैहिस्सलाम की शान में कुछ शेर कहे थे। तो ये सुनकर अबू बकर सिद्दीक ने अर्ज किया कि आप अपना हाथ लाइए, मैं आपका हाथ अपने हाथों में पकड़ करके गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद नहीं है और ये कि आप अल्लाह ताला के रसूल हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम जाहिर है इसके ऊपर बहुत ज्यादा खुश हुए क्योंकि अपने सबसे करीबी दोस्त का इस तरह से इस्लाम ले आना आप सल्लल्लाहु अलैहि वसल्लम को बहुत ज्यादा अच्छा लगा ना। तो आप सल्लल्लाहु अलैहि वसल्लम बहुत खुश हुए और आपने मुझे सीने से लगा लिया। अबू बकर सिद्दीक फरमाते हैं कि मुझे सीने से लगा लिया, फिर जब कलमा पढ़ लिया मैंने तो उसके बाद मैं वापस आ गया। इसके बाद ना अबू बकर सिद्दीक ने क्या काम किया, जबरदस्त काम किया। वो ये सिर्फ अपने घर में बैठ नहीं गए कि हाँ भाई मैं तो मुसलमान हो गया हूँ अब जो है बड़े खुश होए चले जा रहे हैं या है? इस तरह की कोई बात नहीं करी, बल्कि अबू बकर सिद्दीक जो है ना वो इमीडिएटली वो दूसरे लोगों को दावत देने के लिए निकल गए, ठीक है, जो कि उनके ट्रस्टवर्दी दूसरे फ्रेंड्स थे ना, ठीक है, जिनके साथ इनकी बड़ी अच्छी रिलेशनशिप थी, बड़ी अच्छी दोस्ती थी और जो उनको ट्रस्ट किया करते थे पहले से, ठीक है। अबू बकर सिद्दीक जो है वो खुद भी बहुत अच्छे मैनर्स के हामिल थे, बहुत अच्छे अखलाक वाले इंसान थे, ठीक है। तो ऐसे लोगों को तो लोग पसंद करते हैं, अच्छे लोग पसंद करते हैं, ठीक है। तो इनके ना इस वजह से बहुत अच्छे अच्छे लोगों के साथ दोस्तियां थी, ठीक है। तो ये ना फौरन जो है वो उन लोगों के पास गए जिनकी इनके साथ दोस्ती थी और उनको इस्लाम का पैगाम देना शुरू किया। सबसे पहले ये गए हजरत उस्मान बिन अफ्फान रजी अल्लाह ताला अन्हु के पास, ठीक है, उस्मान रजी अल्लाह ताला अन्हु जो कि फिर बाद में थर्ड खलीफा बने थे। तो उस्मान रजी अल्लाह ताला अन्हु जो है ना वो इनके पास इनकी बात सुन करके मुसलमान हो गए, बात मान ली इन्होंने, इतना ट्रस्ट करते थे वो इनके ऊपर, ठीक है। तो हजरत उस्मान रजी अल्लाह ताला अन्हु जब मुसलमान हो गए तो उसकी खबर फिर उनके चचा को हो गई थोड़े दिन में, और उनके चचा ने ना इनको फिर पकड़ लिया और इनसे कहा कि तुमने अपने बाप दादा का दीन छोड़ दिया और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का दीन तुमने कबूल कर लिया, ठीक है, ये तुमने कैसे किया, तुम्हारे बाप ने इस दीन को नहीं यानी कबूल किया, तुम्हारा बाप जो है वो तो यानी ऐसी बातें नहीं बिलीव करता था जो कि तुमने माननी शुरू कर दी है, ये तुमने कैसे कर लिया, ठीक है। तो उनके चचा ने कहा कि मैं तुम्हें उस वक्त तक नहीं छोड़ूंगा कि जब तक तुम इस दीन को नहीं छोड़ोगे। तो उस्मान रज़ी ने जवाब दिया कि मैं तो कभी इस दीन को नहीं छोड़ूंगा, ठीक है। तो उनके चचा ने ना फिर इनको मारना शुरू किया और इनको इस तरह से तकलीफ पहुंचाई कि यानी किसी गर्म जगह के ऊपर जहां पर के बहुत ज्यादा धुआं उठ रहा होता था, अब उस जगह पे खड़ा कर दिया। अब जहां पे बहुत ज्यादा आग का धुआं उठ रहा हो ना तो वहां पे क्या होता है कि आप चोक होना शुरू हो जाते हैं क्योंकि धुआं जो है वो आपकी नाक में जाता है और नाक से होते हुए आपके हलक में उतरता है, हत्ता कि वो आपके लंग्स तक भी पहुंच जाता है। तो जिसकी वजह से ना आपको बहुत ज्यादा तकलीफ होती है और हत्ता कि आप चोक करके फिर मर भी सकते हैं। तो इस तरीके से इनके चचा ने उस्मान रज़ी अल्लाह अन्हु को अज़ियत दी ताकि वो छोड़ दें दीन इस्लाम को, लेकिन उस्मान रज़ी अल्लाह अन्हु ने ऐसा नहीं किया, अल्हम्दुलिल्लाह उनके जान को भी कुछ नहीं हुआ और वो बचे रहे। तो उस्मान रज़ी अल्लाह अन्हु जो है वो इस्तकामत के साथ दीन के ऊपर जमे रहे। नबी अलैहिस्सलातु वस्सलाम ने बाद में एक दफा इरशाद फरमाया कि जन्नत में हर नबी का एक रफीक होता है यानी एक साथी होता है और मेरे साथ ही जन्नत में उस्मान इब्ने अफ़ान होंगे, ठीक है। उस्मान इब्ने अफ़ान अदान जो है वो इतने अच्छे मुसलमान बने, इतने स्ट्रॉन्ग बने और उनकी बाकी बातें हम इंशाल्लाह बाद में पढ़ते रहेंगे। तो खैर उस्मान अदान जो है वो अबू बकर सिद्दीक अदान की दावत की वजह से इस्लाम लेकर के आए, ठीक है। इनके बाद अबू बकर सिद्दीक अदान जो है वो हजरत जुबैर बिन अवाम रज़ी अल्लाह तआला अन्हु के पास गए, जुबैर रज़ी अल्लाह तआला अन्हु, ठीक है। ये भी कोई ज्यादा बड़े नहीं थे, सिर्फ 8 साल उनकी उम्र थी, 8 years, ठीक है। तो इनके पास गए तो ये जुबैर बिन अवाम रहता भी मुसलमान हो गए, ठीक है। जुबैर बिन अवाम रतान जो हैं वो फिर उनकी बड़ी तफसीली हिस्ट्री बनती है, बाद में हम उनके बारे में पढ़ेंगे। ये अबू बकर सिद्दीक रतान की जो बड़ी बेटी थी ना असमा रज़ी अल्लाह अन्हा, तो उनकी शादी भी हजरत जुबैर बिन अवाम रज़ी अल्लाह अन्हा से जाकर के हुई बाद में, ठीक है। तो सेकेंड जो थे फिर जुबैर बिन अवाम रतान मुसलमान हो गए अबू बकर सिद्दीक रतान की दावत पर। फिर उसके बाद अबू बकर सिद्दीक रतान जो है वो हजरत अब्दुलरहमान बिन औफ रज़ी अल्लाह अन्हा के पास गए, अब्दुलरहमान बिन औफ, ठीक है, और उनको जाकर समझाया, नबी अलैहिस्सलाम सलाम के दावत के बारे में बताया, तो अब्दुलरहमान बिन औफ रज़ी अल्लाह अन्हा भी मुसलमान हो गए। लेकिन उनका नाम जो था ना उस वक्त वो अब्दुल काबा था, जैसे कि ये अबू बकर सिद्दीक रज़ी अल्लाह का भी नाम पढ़ा था ना हमने पिछली क्लास में, अब्दुल काबा था, काबा का बंदा, ठीक है, उसी तरह इनका भी नाम अब्दुल काबा ही था। तो नबी अलैहिस्सलाम सलाम ने इनका नाम चेंज करके ना अब्दुलरहमान रख दिया, ठीक है। आप सल्लम जो है जो बुरे नाम हुआ करते थे ना, लोगों के गलत नाम हुआ करते थे, तो उनको चेंज कर दिया करते थे, हत्ता कि खाली लोगों के नाम चेंज नहीं कर देते थे बल्कि जगहों के नाम भी चेंज कर देते थे। मिसाल के तौर पर एक कुआं था कि जो कि ना असीरा के नाम से मशहूर था, असीरा, सीन वाला असीर, ठीक है, जो कि जिसका मतलब होता है मुश्किल, ठीक है। तो बस उन्होंने नाम रख दिया था, खाम खा पता नहीं क्या वजह थी कि कुएं का नाम उन्होंने रख दिया, ये असीरा कुआं है, ठीक है। तो नबी अलैहिस्सलाम सलाम एक दफा वहां पानी पीने के लिए गए ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पानी पीने के बाद कहा कि भाई ये कुआं असीरा नहीं है, ये तो यसीरा है, ये तो बहुत आसान है यहां से पानी पीना। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा उस वक्त कि इसका नाम असीरा से बदल करके यसीरा रख दो। तो लोगों ने उसके बाद उसको यसीरा कहना शुरू कर दिया। यसीर कहते हैं आसान को, युसरा जैसे होता है ना, इन्ना माल उसर युसरा, ठीक है। तो उसका नाम फिर यसीरा रख दिया। उसी तरीके से रास्तों का नाम भी आप सल्लल्लाहु अलैहि वसल्लम चेंज कर दिया करते थे, और चीजों के नाम भी, ठीक है, मर्दों के नाम भी चेंज किए, औरतों के नाम भी चेंज किए, ठीक है। तो अब्दुलरहमान बिन औफ का नाम फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने अब्दुल काबा से चेंज करके अब्दुलरहमान रख दिया, ठीक है। अब्दुलरहमान बिन औफ रहता फरमाते हैं कि मेरा एक दोस्त था उमैया बिन खलफ, ये कुफार के सरदारों में से था और ये मुसलमान नहीं हुआ, ठीक है, बहुत ही यानी दुश्मन था नबी सल्लल्लाहु अलैहि वसल्लम का। तो इसने जब ये सुना कि इनका नाम अब्दुलरहमान रख दिया है, तो उसने कहा कि तुमने ये क्या किया, तुमने अपने बाप के रखे हुए नाम को चेंज करके एक नया नाम रख लिया। तो उसने कहा हाँ मैंने रख लिया, ठीक है। तो उस पर वो कहने लगा कि मैं रहमान को नहीं जानता, यानी मुझे नहीं पता ये रहमान कौन है, ठीक है, तो इस वजह से मैं तुम्हारा नाम अब्दुल इलाह रखता हूँ, अब्दुल इलाह, ठीक है। तो ये क्या बात उसने कही कि मैं रहमान को नहीं जानता, उसकी वजह यह थी कि अल्लाह ताला के जो कैरेक्टरिस्टिक नेम्स है ना, सिफाती नाम जिनको कहते हैं, अर रहमान, अर रहीम, अल मलिक, अल कुद्दूस, अस्सलाम, अल मोमिन, 99 नेम्स तो हर कुरान शरीफ के शुरू में लिखे हुए होते हैं ना, आपने देखे होंगे बिल्कुल जो कवर्ड पेज होता है कुरान शरीफ का, तो उसमें सबसे पहले अल्लाह ताला के 99 नेम्स लिखे हुए होते हैं, है ना, और फिर बिल्कुल एंड में जो है वो नबी अलैहिस्सलाम सलाम के 100 नेम्स लिखे हुए होते हैं, ठीक है। तो उनमें से एक नाम जो है वो अर रहमान भी है। तो ये जो नॉन मुस्लिम्स है ना मक्का मुकर्रमा के, ये बाकी नामों से तो वाकिफ थे, लेकिन अर रहमान का जो नाम है ये इन लोगों के दरमियान जो है ना वो वेल नोन नहीं था, ठीक है, यानी इट वॉज नोन बट नॉट वेरी वेल नोन, यानी ज्यादा इसका ये रहमान का लफ्ज जो है ना ये इस्तेमाल नहीं करते थे अल्लाह ताला के लिए, ठीक है। अल्लाह ताला को अल्लाह कहते थे, रहीम कहते थे, और भी कहते थे, राजक भी कहते थे, ठीक है, लेकिन रहमान नहीं। तो इस वजह से ना इसने कहा कि नहीं मैं तो ये रहमान के नाम से वाकिफ ही नहीं हूँ, दिस इज नॉट अ कॉमन नेम दैट वी नो अल्लाह बाय, ठीक है, तो इस वजह से मैं तुम्हारा नाम अब्दुल इलाह रखता हूँ। तो उसने भाई अपने तौर पर ये रख लिया। तो उस दिन के बाद से ना ये फरमाते हैं कि मुशरिक लोग ना मुझे अब्दुल इलाह कहते थे, अब्दुल काबा नहीं कहते थे बल्कि अब्दुल इलाह, ठीक है। क्या मतलब कि इनके बाप ने इनका नाम क्या रखा था, अब्दुल काबा, ठीक है, नबी अलैहिस्सलाम सलाम ने इनका नाम रखा अब्दुल रहमान, ठीक है, और उमैया बिन खलफ ने इनका नाम रखा अब्दुल इलाह। अब्दुल इलाह ये भी कोई यानी गलत नाम नहीं था, क्योंकि इलाह जो है वो माबूद को कहते हैं, ठीक है, تو اللہ تعالیٰ تو معبود ہیں, لا الہ الا اللہ, اللہ تعالیٰ کے سوا اور کوئی معبود نہیں ہے, کوئی الہ نہیں ہے, تو اس نے عبد الالہ نام رکھ دیا. اب جو نان مسلمز تھے نا, وہ چونکہ امیہ بن خلف کے سپورٹرز تھے, امیہ بن خلف کے, تو نبی علیہ السلام کی ضد میں انہوں نے ان کے باپ کا نام رکھا ہوا استعمال نہیں کیا, بلکہ امیہ بن خلف کا نام رکھا ہوا استعمال کرنا شروع کر دیا, اور ان کو نا عبد الالہ کہنا شروع کر دیا. یعنی دس واز اے کنفرنٹیشن, دس واز اے ٹسل دیٹ واز گوئنگ آن بٹوین حق اینڈ باطل. نبی علیہ السلام کس کو ریپرزینٹ کرتے تھے؟ حق کو, ٹروتھ کو ریپرزینٹ کرتے تھے, اور امیہ بن خلف جو ہے وہ باطل یعنی فالس ہوڈ کو ریپرزینٹ کرتا تھا. تو یہاں پر چونکہ ٹروتھ اینڈ فالس ہوڈ کی ایک جنگ شروع ہو چکی تھی نا, تو اس وجہ سے پارٹیز بن گئی تھی. کچھ لوگ جو ہے وہ ٹروتھ کو فالو کرتے تھے اور سپورٹ کرتے تھے, اور باقی لوگ جو ہے وہ فالس ہوڈ کو سپورٹ کرتے تھے. تو دیکھیں, دے پکڈ وچ نیم فار ابو بکر, فار عبد الرحمن بن عوف, ناٹ دا نیم دیٹ واز گیون بائی ہز فادر, بٹ دا نیم دیٹ واز گیون بائی دیئر اون لیڈر, ٹھیک ہے, امیہ بن خلف. تو یہ ایک ضد والا معاملہ جو شروع ہو جاتا ہے نا, تو اس میں پھر لوگ اسی طریقے سے پارٹیز بنا لیتے ہیں, اور پھر مخالفت کے اندر وہی کام کرتے ہیں جس سے زیادہ مخالفت ہوتی ہو. باپ کا نام میں کوئی زیادہ مخالفت نہیں تھی, لیکن امیہ بن خلف کا رکھا ہوا نام فالو کرنے میں زیادہ مخالفت تھی نبی علیہ السلام کی نا. بہرحال, تو عبد الرحمٰن بن عوف رضی اللہ عنہ جو ہے نا, پھر وہ مسلمان ہو گئے. پھر نا یہ اپنا ایک اور سٹوری بھی سنایا کرتے تھے کہ میں کیسے مسلمان ہوا نا. تو یہ کہتے ہیں کہ میں نا اکثر یمن جایا کرتا تھا, جب بھی میں وہاں جاتا تھا تو ایک آدمی تھا ادھر, اسکلان ابن عواقف حمیری, ٹھیک ہے, یہ حمیری خاندان کے لوگوں کے بارے میں ہم پہلے بھی بات کر چکے ہیں کہ ان کا ایک بادشاہ تھا حمیری خاندان کا, اس بادشاہ نے عبد المطلب کو ساری باتیں بتائی تھیں کہ جو کہ اس نے کتاب کے اندر پڑھی تھی نبی علیہ السلام کے بارے میں, ہے نا. تو وہ حمیری قبیلے کا ایک اور آدمی تھا اسکلان ابن عواقف, تو عبد الرحمٰن بن عوف اس کے گھر پہ جا کے ٹھہرا کرتے تھے. تو کہتے ہیں کہ میں جب بھی وہاں جاتا تھا نا, تو وہ مجھ سے پوچھا کرتا تھا کہ کیا وہ شخص تم لوگوں میں ظاہر ہو گیا ہے جس کی شہرت اور چرچے ہیں. یعنی ایز یو نو, پہلے ہم کئی دفعہ بات کر چکے ہیں کہ ان سارے لوگوں کو پتا تھا کہ نبی علیہ السلام کے آنے کا وقت آ چکا ہے. تو آل دا پیپل ہو ور نالجبل, سارے جو علم رکھنے والے لوگ تھے نا, چاہے اچھے ہوں چاہے برے ہوں, ایوری ون واز ٹاکنگ اباؤٹ اٹ, ٹھیک ہے. تو یہی اس نے کہا کہ کیا وہ شخص تم لوگوں میں ظاہر ہو گیا ہے جس کی شہرت اور چرچے ہیں, کیا تمہارے دین کے معاملے میں کسی نے مخالفت کا اعلان کیا ہے, یعنی کوئی ایسا ہے جس نے کہ کہا ہے آ کر کے کہ تم لوگ جس دین پر عمل کرتے ہو وہ دین غلط ہے, ٹھیک ہے. تو اس نے یہ ساری باتیں وہ نا ان سے پوچھا کرتا تھا یہ ساری باتیں. تو کہتے ہیں کہ میں ہمیشہ اس کو یہ کہتا تھا کہ نہیں, ایسا تو کوئی شخص ابھی تک ظاہر نہیں ہوا, یہاں تک کہ وہ سال آ گیا جس میں نبی کریم صلی اللہ علیہ وسلم کا ظہور ہوا, یعنی آپ صلی اللہ علیہ وسلم نے اپنے پیغمبر ہونے کا اعلان فرما دیا. تو اس سال جب میں یمن گیا تو پھر اسی شخص کے پاس ٹھہرا, پھر اس نے مجھ سے یہی سوال پوچھا کہ کیا وہ شخص تم میں ظاہر ہو گیا ہے. تو اب میں نے اسے بتایا کہ ہاں ان کا ظہور ہو گیا ہے اور ان کی مخالفت بھی ہو رہی ہے, ٹھیک ہے. تو ان کے ساتھ بھی اس طرح کا ایک واقعہ پیش آیا تھا. پھر ابو بکر صدیق رضی اللہ عنہ نے جب ان کو دعوت دینا تو یہ پھر آپ صلی اللہ علیہ وسلم کے اوپر ایمان لے آئے, ٹھیک ہے. تو ایسا بھی ہوتا ہے کہ کسی کو پہلے سے کچھ چیزوں کا اندازہ ہوتا ہے, لیکن ہی اسٹل اور شی اسٹل نیڈس ٹو بی کالڈ, ٹھیک ہے. جیسے کہ ان کو پہلے سے تو اندازہ تھا, یہ باتیں سنتے رہے تھے اس طرح کی, ٹھیک ہے, لیکن یہ مسلمان کب ہوئے؟ جب ان کو ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے جا کے بلایا اسلام کی طرف, ٹھیک ہے. تو اسی وجہ سے نا ہمارا کام ہوتا ہے لوگوں کو بلانا اچھے طریقے سے, اور اپنی جو ریلیشن شپ ہے اس کو استعمال کرتے ہوئے, ٹھیک ہے. بھائی ابو بکر صدیق رضی اللہ عنہ کی ان لوگوں کے ساتھ ریلیشن شپ تھی نا پہلے سے, پیپل آلریڈی یوز ٹو ٹرسٹ ہم, آلریڈی ہیڈ, یعنی ابو بکر صدیق رضی اللہ عنہ کو اچھا سمجھتے تھے, نیک سمجھتے تھے. تو اب ابو بکر صدیق رضی اللہ عنہ نے جب ان سے بات کری نا تو لوگ ان کی بات کو ایکسیپٹ کر لیا, ٹھیک ہے, جو اچھے لوگ تھے جن کے, یعنی جو سچ کو فالو کرنا چاہتے تھے, ٹھیک ہے. تو ہمارا بھی یہی کام ہوتا ہے کہ ہمیں بھی جو ہے نا وہ اچھے اخلاق کے ساتھ لوگوں کے ساتھ رہنا ہوتا ہے تاکہ جب ہم ان کو کسی اچھی بات کی طرف بلائیں نا تو لوگ ہماری بات کو مان لیں, ٹھیک ہے. لیکن بلانا پھر بھی پڑتا ہے. وی شوڈنٹ بی ایکسپیکٹنگ کہ لوگ ہمارے پاس خود چل کر کے آئیں گے اور ہم سے پوچھیں گے پھر ہم ان کو بتائیں گے, ٹھیک ہے. تو یہ بتانا ہمارا کام ہے اچھے انداز میں, ٹھیک ہے. اچھا پھر یہ بھی لکھا ہے بک کے اندر, جو کہ ہم مینلی فالو کرتے ہیں اس کلاس کے اندر نا, تو اس بک میں یہ بھی لکھا ہے کہ عبد الرحمن بن عوف رضی اللہ عنہ کے بارے میں نبی علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ تم زمین والوں میں بھی امانت دار ہو اور آسمان والوں میں بھی امانت دار مشہور ہو, یعنی یو آر نون ٹو بی ٹرسٹ وردی امنگ پیپل آف دا ارتھ ایز ویل ایز دا پیپل آف ہیونز, ٹھیک ہے. یعنی فرشتے بھی تمہیں نا ایک ٹرسٹ وردی شخص کے طور پر پہچانتے ہیں. تو عبد الرحمن بن عوف رضی اللہ عنہ کا یہ واقعہ ہوا, ٹھیک ہے. پھر ان کے بعد حضرت ابوبکر صدیق رضی اللہ عنہ جو ہیں وہ گئے حضرت سعد بن ابی وقاص رضی اللہ عنہ کے پاس, سعد بن ابی وقاص, اور ان کو بھی اسلام کی دعوت دی. تو سعد بن ابی وقاص رضی اللہ عنہ انہوں نے بھی فوراً ان کی بات مان لی اور نبی علیہ السلام کے پاس آ گئے اور آپ سے آپ کے پیغام کے بارے میں پوچھا. تو آپ سے سب نے انہیں بتایا کہ بھئی ایسا ایسا ہے, مجھے میرے پاس فرشتہ آتا ہے اور اس نے مجھے اس طریقے سے ساری باتیں بتائی ہیں. تو یہ بھی اسی وقت مسلمان ہو گئے, ٹھیک ہے, سعد بن ابی وقاص. اچھا ان کی جو ایج تھی اس وقت وہ تھی 19 ایئرس اور یہ بنی زہرہ کے خاندان سے تھے, ٹھیک ہے. بنی زہرہ کا جو خاندان تھا یہ وہی خاندان تھا جس سے کہ حضرت آمنہ, بی بی آمنہ نبی علیہ السلام کی جو امی تھی نا, ان کا بھی تعلق اسی خاندان سے تھا. تو جب سعد بن ابی وقاص جو ہیں وہ مسلمان ہو گئے تو بک میں یہ بھی لکھا ہوا ہے کہ چونکہ یہ بنو زہرہ خاندان کے تھے, گویا کہ ہی واز اے برادر امنگ دا ٹرائب آف بنو زہرہ, ٹھیک ہے, اگرچہ کہ 19 ایئرس کے تھے خالی, ٹھیک ہے. تو نبی علیہ السلام ان کو جو ہے وہ ازراہ مذاق, ٹھیک ہے, یعنی جیسے کہ آپ کچھ آن اے لائٹ نوٹ کہتے ہیں نا, آن اے لائٹر نوٹ, ٹھیک ہے, یعنی ہنسی مذاق کے طور پر نا ان کو کہتے تھے کہ یہ میرے ماموں ہیں, ٹھیک ہے, یعنی میرے امی کے ٹرائب کے ہیں تو میرے امی کے بھائی بنے یہ, ٹھیک ہے نا, ٹرائبل برادر بنے میری امی کے, تو ان کو اپنا ماموں کہا کرتے تھے. تو ایک دفعہ آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ یہ میرے ماموں ہیں, کوئی ہے جس کے ایسے ماموں ہوں, ٹھیک ہے, یعنی جیسے کہ مذاق میں کوئی کہے نا کہ جی میرے ماموں مجھ سے بھی چھوٹے ہیں عمر میں, اور ایسا ہوتا بھی ہے کبھی, ہوتے ہیں کہ جی آپ کی امی کے کوئی کزن ہیں جو کہ آپ کی امی سے جو ہے وہ 30 ایئرس چھوٹے ہوں لیکن لگتے تو وہ آپ کے ماموں ہی ہیں نا. تو لوگ ایسا مذاق میں ہم بھی اس طرح سے کہتے ہیں کہ بھائی ماشاء اللہ یہ چھوٹے سے جو ہے نا سامنے بیٹھے ہوئے ہمارے ماموں لگتے ہیں, ٹھیک ہے. تو اس طریقے سے نبی علیہ السلام نے ان کے بارے میں بھی کہا کہ بھائی کوئی ہے جن کے ایسے ماموں ہوتے ہوں, ٹھیک ہے, حضرت سعد بن ابی وقاص جیسے. بہرحال تو پھر آگے ان کی جو ہے نا تھوڑی سی ذرا سٹوری ہے لکھی ہوئی کہ جب یہ سعد بن ابی وقاص اسلام لے آئے نا, تو جب ان کی امی کو پتا چلا کہ یہ مسلمان ہو گئے, تو ان کی امی جو ہے نا وہ تو مسلمان نہیں ہوئی تھیں, تو وہ نا پھر بہت زیادہ غصہ ہو گئی ان سے, ٹھیک ہے, اور انہوں نے نا پھر ان سے یعنی کہنا شروع کر دیا کہ یہ تم نے کیا اور مجھ سے پوچھے بغیر تم مسلمان ہو گئے, اور تمہیں تو دیکھو اللہ تعالیٰ تمہیں کہتا ہے کہ بڑوں کی جو ہے نا تمہیں بات ماننی چاہیے اور ان کے ساتھ اچھا معاملہ کرنا چاہیے. تو سعد اللہ تعالیٰ نے جواب دیا اپنی امی کو کہ ہاں ایسا ہی ہے, اللہ تعالیٰ کہتے ہیں کہ جی بڑوں کی جو ہے وہ عزت کرنی چاہیے, بڑوں کی بات ماننی چاہیے, ٹھیک ہے. تو یہ سن کر کے نا پھر ان کی والدہ نے کہا کہ بس پھر میں نا اللہ کی قسم کھاتی ہوں کہ میں اس وقت تک کھانا نہیں کھاؤں گی کہ جب تک تم محمد صلی اللہ علیہ وآلہ وسلم کے دین کو نہیں چھوڑو گے, اور جب تک تم جو بت ہے نا اصاف اور نائلہ, بتوں کا آپ کو بتایا تھا نا کہ کعبۃ اللہ کے اندر یہ دو لوگ تھے کہ جن کو اللہ تعالیٰ نے پتھر کا بنا دیا تھا, اصاف اور نائلہ, تو پھر لوگوں نے بعد میں جا کر کے ان کی باقاعدہ پوجا کرنی شروع کر دی تھی. تو ان کی امی نے کہا کہ جب تک تم ان کے دین کو نہیں چھوڑو گے اور اصاف اور نائلہ بتوں کو تم جا کر نہیں چھو گے, اس وقت تک میں کھانا ہی نہیں کھاؤں گی, ٹھیک ہے. تو انہوں نے تو نہیں چھوڑنا تھا دین اسلام کو, تو ان کی امی نے کھانا پینا چھوڑ دیا, ٹھیک ہے. اور ایک دن یہ اپنی امی کو کہنے لگے کہ امی خدا کی قسم تمہیں نہیں معلوم اگر تمہارے پاس 1,000 زندگیاں ہوتی اور وہ سب ایک ایک کر کے اس وجہ سے ختم ہو جاتی کہ تم مجھے کافر بنانا چاہتی ہو, تو میں اس پر بھی اللہ کے نبی علیہ الصلوۃ والسلام کا دین ہرگز نہیں چھوڑتا. اب تمہاری مرضی ہے کہ تم کھانا کھاؤ یا نہ کھاؤ. ٹھیک ہے, تو دیکھیں یہاں پر ایک بڑا امپورٹنٹ پوائنٹ ہے جو کہ آپ لوگوں کو پتا ہونا بہت ضروری ہے. ٹھیک ہے, وہ یہ ہے کہ اللہ تعالیٰ نے ہمیں اپنے بڑوں کی بات ماننے کا حکم دیا ہے, پیرنٹس کی اسپیشلی. ٹھیک ہے, ماں باپ کی بات ماننا جو ہے وہ دین کا حصہ ہے اور بہت زیادہ ضروری ہے. ماں باپ کے حقوق جو ہیں وہ ہمارے اوپر سب سے زیادہ ہیں لوگوں کے اندر. ٹھیک ہے, لیکن ماں باپ کے حقوق سے زیادہ کس کا حق ہے ہمارے اوپر؟ وہ ہے اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کا اور اللہ تعالیٰ کا. ٹھیک ہے, اللہ اور اللہ کے رسول کا حق جو ہے وہ ماں باپ کے حق سے بھی زیادہ ہے. ٹھیک ہے, کیونکہ یہ جو ہمارے ماں باپ ہیں, جو ہمارے پیرنٹس ہیں نا, تو ان پیرنٹس کو ہمارا پیرنٹ بنایا کس نے؟ وہ اللہ تعالیٰ نے بنایا. ٹھیک ہے, یہ جو ہم سے محبت کرتے ہیں, یہ کیوں محبت کرتے ہیں؟ اس لیے کیونکہ اللہ تعالیٰ نے ان کے دل میں ہماری محبت ڈالی ہے, اس وجہ سے وہ ہم سے محبت کرتے ہیں. اگر اللہ تعالیٰ ان کے دل میں ہماری محبت نہیں ڈالیں تو پھر ہم سے محبت نہیں کریں یہ. ٹھیک ہے, جیسے کہ آپ نے دیکھا ہوگا کہ آپ کے گھر میں اگر کوئی پیٹ ہے نا, فار ایگزامپل آپ نے کوئی بلی پالی ہوئی ہے یا آپ نے کوئی ریبٹس پالے ہوئے ہیں, ٹھیک ہے نا, یا کوئی اور چیز اس طرح کی آپ کے گھر میں پیٹ ہے, تو آپ دیکھیں گے کہ جب ان کے گھر میں کوئی بیبیز ہوتے ہیں نا, تو وہ تھوڑے دن تک تو اپنے بیبیز کو کا خیال کرتے ہیں, لیکن اس کے بعد ان کے بیبیز جو ہے نا وہ الگ ہو جاتے ہیں. وہ جیسے جیسے بڑے ہوتے ہیں نا, پھر وہ الگ ہو جاتے ہیں. اب جو ہے نا, جو ان کی مدر ہوتی ہے نا, اس کو بھی ان کی کوئی پرواہ نہیں ہوتی ہے اور بچوں کو بھی کوئی پرواہ نہیں ہوتی. وہ اپنی زندگی گزار رہے ہوتے ہیں اور ان کے جو پیرنٹس ہوتے ہیں نا, وہ اپنی زندگی گزار رہے ہوتے ہیں, بالکل الگ تھلگ, کوئی نہیں ریلیشن شپ رہتی پھر ان کے آپس میں. ٹھیک ہے, تو ایسا کیوں ہے؟ کیونکہ اللہ تعالیٰ نے اینیملس کو ایسا بنایا ہے, اللہ تعالیٰ نے اینیملس کو ایسا بنایا ہے. ٹھیک ہے نا, لیکن جہاں تک ہیومن بینگس کا تعلق ہے, تو اللہ تعالیٰ نے ہیومن بینگس کے اندر یہ جذبات رکھے ہیں کہ اولاد کتنی ہی بڑی کیوں نہ ہو جائے, ماں باپ پھر بھی اس سے محبت کرتے ہیں. ٹھیک ہے نا, یہ اللہ تعالیٰ کا کی دیوی محبت ہوتی ہے ماں باپ کے دلوں کے اندر. ٹھیک ہے, تو بھائی ایک کامن سینس کی بات ہے کہ جب اللہ تعالیٰ نے یہ محبت ہمارے ماں باپ کے دل میں ہمارے لیے رکھی ہے, تو ہمیں ماں باپ کا تو شکر کرنا ہی ہے, لیکن ہمیں اللہ تعالیٰ کا تو اس سے بھی زیادہ شکر کرنا ہے نا. ٹھیک ہے, تو اس وجہ سے ہمارا دین جو ہمیں اصول بتاتا ہے نا, وہ یہ ہے کہ ہم ماں باپ کی بہت زیادہ اطاعت کریں گے, بلکہ ماں باپ کی جو ہے وہ بہت زیادہ خدمت کریں گے اور ان کے ساتھ بہت زیادہ ادب سے پیش آئیں گے. لیکن اس کی لمٹ کیا ہے؟ لمٹ یہ ہے کہ ان کی کوئی ایسی بات ہم نہیں مان سکتے کہ جو کہ اللہ تعالیٰ کے خلاف ہو, جو اللہ کے رسول کے خلاف ہو, ایسی بات نہیں مان سکتے. ٹھیک ہے نا, یہ قرآن سے بھی ثابت ہے اور یہ حدیث سے بھی ثابت ہے. نبی علیہ السلام نے فرمایا, لا طاعت لمخلوق فی معصیۃ الخالق, کہ کسی بھی مخلوق کی, کسی بھی کریشن کی بات نہیں مانی جائے گی اگر اس میں خالق یعنی کریٹر کی نافرمانی ہوتی ہو. ٹھیک ہے, تو یہ اصول جو ہے نا, وہ آپ کو, چونکہ آپ سارے کے سارے ماشاءاللہ ابھی بچے ہیں اور زیادہ تر جو ہے وہ یعنی 20 میکسیمم ایج ہے اس کلاس کے اندر لوگوں کی. ٹھیک ہے, تو یو ہیو ٹو ریمبر دس پرنسپل. ٹھیک ہے, یو ہیو ٹو ریمبر دس, اور یہ پرنسپل جو ہے بچوں کے اوپر بھی اسی طرح اپلائی ہوتا ہے جس طرح بڑوں کے اوپر. بڑے بھی جو ہے وہ کسی کی بات نہیں مان سکتے اگر وہ حرام ہو, دین کے اندر کلیئرلی منع ہو کہ نہیں یہ آپ نہیں کر سکتے, تو کسی کی بات مان کر کے وہ کام ہم نہیں کر سکتے. ٹھیک ہے, یہ صرف ماں باپ کے لیے نہیں ہے, یہ ہر جگہ اپلائی ہوتا ہے یہ والا پرنسپل. ٹھیک ہے, تو یہ ایک بہت اہم بات ہے جو کہ آپ کو یاد رکھنی ہے, پہلی بات. ٹھیک ہے, دوسری بات چلیں آپ بتائیں اس سے ریلیٹڈ دوسری بات کیا ہوگی. پہلی بات تو یہ ہو گئی کہ لا طاعت لمخلوق فی معصیۃ الخالق. ٹھیک ہے, کہ جہاں اللہ تعالیٰ کی نافرمانی آتی ہو, وہاں پر کسی بھی مخلوق کی فرما برداری نہیں کر سکتے, چاہے آپ کی امی ہوں, چاہے آپ کے ابو ہوں, چاہے آپ کے چاچو ہوں, چاہے آپ کے تایا ابو ہوں, چاہے آپ کے ماموں ہوں, چاہے آپ کے جو بھی ہوں, ٹیچر ہو, چاہے بے شک اسکول کے ٹیچر ہوں, ٹھیک ہے نا, اسکول کے پرنسپل ہوں, کوئی بھی ہو, آپ ان کی بات نہیں مان سکتے. ٹھیک ہے نا, یہ تو پہلی بات ہو گئی. अब दूसरी बात क्या होगी इसके अंदर, वो आप बताएं, जो आपको ये आजिज बताना चाहेगा, बहुत जरूरी, वो क्या है भाई? ये आप गेस करें, अपनी अकल इस्तेमाल करके बताएं कि व्हाट विल बी द नेक्स्ट थिंग दैट यू विल बी टोल्ड आफ्टर दिस प्रिंसिपल। जी सोचें सोचें, अगर वालिदैन इस्लाम छोड़ने को कहें, इसका जवाब मैं दूं या आप खुद ही देंगे? यू कैन नॉट गो अगेंस्ट द प्रोफेट सल्लल्लाहु अलैहि वसल्लम। नहीं, ये तो बता चुके हैं ना आपको, और ये पूछ रहे हैं मुझसे कि अगर वालिदैन इस्लाम छोड़ने को कहें तो क्या ख्याल है आपका, आप बताएं ना क्या ख्याल है आपका? छोड़ देना चाहिए इस्लाम को? नहीं छोड़ना, यहाँ पे हमारे छोटे बेटे बैठे हैं, वो कह रहे हैं नहीं छोड़ना चाहिए। ठीक है, नहीं मानना चाहिए जी। ठीक है, वी डोंट हैव टू लीव इस्लाम, वी कैन नॉट लीव इस्लाम, we don't have to, we cannot leave Islam, no matter who says so, ठीक है? अगर वालिदैन कुछ हराम के अंदर अंदर बोले तो मानना चाहिए हर हाल में, हराम के अंदर बोले क्या मतलब? अच्छा, मेरा सवाल तो रह गया ना कि जब ये बात हमने आपको बता दी ना कि ला ताअत लि मखलूकिन, कि कोई अताअत नहीं है मखलूक की, इंक्लूडिंग द पेरेंट्स, फी मासियतिल खालिक, ठीक है ना, अल्लाह ताला की मासियत में, यानी अल्लाह ताला की नाफरमानी में। नाउ ये बात आपको बता दी ना, अब व्हाट इज द नेक्स्ट थिंग दैट यू हैव टू अंडरस्टैंड, इसके बाद कौन सी वाली चीज आती है? वालिदैन के साथ हुस्न सलूक करना चाहिए, फी मासियत रसूलुल खालिक, नहीं रसूलुल खालिक और खालिक दोनों का सेम थिंग। भाई अल्लाह ताला की कभी आवाज आती है आसमान से? आई है कभी अल्लाह की आवाज आपको, ऐसा करो ऐसा ना करो? अल्लाह की तो कभी आवाज ही नहीं आती। अल्लाह ताला की तरफ से कोई व्हाट्सएप मैसेज आया आपके पास कभी? भाई जो कुछ हमारे पास अल्लाह ताला का हुक्म है वो नबी सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से ही आया ना, आप सल्लल्लाहु अलैहि वसल्लम के थ्रू ही आया ना, ठीक है? तो मासियत अल खालिक का मतलब ही है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी, नहीं कर सकते आप, ठीक है? अब व्हाट इज द नेक्स्ट थिंग, चले ये उन्होंने जो बात लिखी है बड़ी अच्छी बात लिखी है कि हमने उनकी बात नहीं माननी है लेकिन हमने उनसे बदतमीजी फिर भी नहीं करनी है, ठीक है? हमने उनके साथ बेहतरीन हुस्न सलूक करना है, उनकी खिदमत करनी है, उनके सामने अदब से बात करनी है, जोर आवाज में बात नहीं करनी, चिल्लाना नहीं है, उनको डांटना नहीं है, बिल्कुल भी नहीं। इवन अगर वो हमें इस्लाम छोड़ने को कह रहे हैं, इवन अगर हमें इस्लाम छोड़ने को कह रहे हैं, फिर भी हम उनके साथ बेअद भी नहीं कर सकते, राइट? ये बहुत इंपॉर्टेंट बात है जिसको के बहुत सारे बच्चे नौजवान नहीं समझते, ठीक है? तो वो वालदैन के साथ बदतमीजी शुरू कर देते हैं। नहीं, अल्लाह ताला ने इससे मना किया है, आप नहीं कर सकते ये काम, ठीक है? तो अदब के साथ डिसएग्री करना, एग्जैक्टली जैसे उन्होंने लिखा ना, अदब के साथ डिसएग्री करना, ठीक है? तो ये बड़ी इंपॉर्टेंट बात है, अच्छा हुआ आपने इसको यहाँ पे जिक्र कर दिया। बट आई वॉज गोना आस्क यू समथिंग एल्स, मैं आपसे कुछ और बात पूछ रहा हूँ उस वक्त, वो क्या है? इसमें अल्लाह की नाफरमानी नहीं हो रही वो मानना जरूरी है? तो नहीं, ये तो उसी हो गया ना, नहीं ये तो दो लोगों ने जवाब दिया कि वी शुड ओबे क्रिएशन इफ इट गोज विद व्हाट अल्लाह सेज। बहुत अच्छा वैसे ये कंक्लूजन है कि अगर क्रिएशन हमें कोई ऐसी बात करने को कह रही है जो कि अल्लाह ताला ही का हुक्म है तो ऑब्वियसली हमें क्रिएशन की बात माननी चाहिए, ये तो ऑब्वियस है, ठीक है? लेकिन आई वॉज गोना आस्क यू समथिंग एल्स, मैं आपसे कुछ और बात पूछ रहा हूँ। इफ योर फैमिली इज बीइंग थ्रेटन्ड कैन यू लीव इस्लाम एज अ लाई एंड प्रैक्टिस सीक्रेटली? ये जो है ना मामला कि अगर आपकी इफ योर फैमिली इज बीइंग थ्रेटन्ड नहीं, इफ योर लाइफ इज बीइंग थ्रेटन्ड, या फैमिलीज लाइफ इज बीइंग थ्रेटन्ड, ठीक है, तो उस सूरत में ना एक इजाजत होती है कि आप दिल में ईमान के ऊपर पक्के रहें लेकिन जुबान से जो है ना वो झूठ बोलें, जुबान से लेकिन दिल में आपका पक्का हो बिल्कुल ईमान। तो जुबान से जो कलमा कुफर कहना होता है ना तो उसकी इजाजत होती है। ये वाकया किसके साथ पेश आया था? ये पेश आया था हजरत अम्मार बिन यासिर रजी अल्लाह तआला के साथ, अम्मार बिन यासिर, ठीक है ना। उनके एक तो अम्मी को तो मार ही दिया था अबू जहल ने, अब्बू को भी मार दिया था, लेकिन जब इनकी बारी आई थी ना तो ये जो है ना वो उस वक्त इन्होंने कलमा कुफर कह दिया था जान बचाने के लिए। उसके ऊपर फिर कुरान की आयत नाजिल हुई थी कि एज लॉन्ग एज तुम्हारे दिल के अंदर ईमान पक्का है ना तो इसकी इजाजत है, लेकिन ये भी खाली उस कंडीशन में होगा व्हेन योर लाइफ इज वेरी सीरियसली थ्रेटन्ड, जब आपके बिल्कुल जान जाने का मामला हो चुका हो ना तब उसकी इजाजत होती है। खैर ये तो एक अलग डिस्कशन होगी ना, हम तो अभी कुछ और डिस्कशन कर रहे हैं। यू हैव टू नो व्हाट अल्लाह नाफरमानी आर एंड व्हाट आर नॉट एग्जैक्टली, ठीक है भाई। ला ताअता लिमखलूक फी मासियत अल-खालिक, है ना, किसी मखलूक की आप अतात नहीं कर सकते अल्लाह की नाफरमानी में। व्हाट इफ यू डोंट इवन नो व्हाट इज अल्लाह नाफरमानी, व्हाट इफ यू डोंट इवन नो व्हाट इज द अतात, राइट। अगर आपको पता ही नहीं है कि क्या होती है नाफरमानी और क्या नाफरमानी होती है, फिर आप कैसे करेंगे ये काम, है ना। तो इस वजह से the next thing that there is most important is that you have to learn, you have to ask, ठीक है कि जी अगर कोई ऐसी सिचुएशन पैदा होती है ना तो बच्चे गलती क्या करते हैं या नौजवान यूथ गलती क्या करती है कि वो सीखने की बजाय पूछने की बजाय वो जिद करनी शुरू कर देती है, वो लड़ाई करनी शुरू कर देते हैं अपने पेरेंट्स के साथ, हालांकि उनको खुद भी पता नहीं होता क्या चीज सही है क्या चीज गलत है, ठीक है ना। तो ये जो गलती होती है ना इसका बहुत ज्यादा नुकसान होता है, वो ऐसे अपने माँ बाप की नाफरमानी शुरू कर देते हैं ऐसे कामों के अंदर कि जिसमें उनको नाफरमानी करने की जरूरत ही नहीं थी, ठीक है ना, और गलत तरीके से बेअदबी के साथ भी और बदतमीजी के साथ काम करना शुरू कर देते हैं। तो इसकी बात नहीं, ये कोई थोड़ी जायज है, ठीक है ना। तो इस वजह से यू हैव टू फर्स्ट फाइंड आउट कि भाई ये जो काम है जो कि मेरे अम्मी अबू मुझे करने के लिए कह रहे हैं क्या ये वाकई मासियत अल खालिक है या नहीं है। तो अब ये कैसे आपको पता चलेगा, इसके लिए आपको खुद रिसर्च करनी पड़ेगी, आपको उलमा और मशाइख से पूछना पड़ेगा, ठीक है ना। और ये बहुत सारे लोग नहीं करते, पूछते किसी से नहीं है, अपनी जो है ना वो जिद और लड़ाई और दंगा फसाद घरों के अंदर शोर मत शराबा और उल्टी सीधी हरकतें करना शुरू कर देते हैं जो कि बहुत ज्यादा बुरा होता है, ठीक है ना। तो ये दोनों बातें याद रखें, एक तो ये प्रिंसिपल को याद रखें कि ला ताअता लिमखलूक फी मासियत अल खालिक पहली बात, और दूसरी बात ये है कि यू हैव टू नो एग्जैक्टली कि क्या ताअत है और क्या मासियत है। जब तक आपको ये बात नहीं पता है तो उस वक्त आप नहीं कर सकते इस किस्म की कोई भी हरकत, ठीक है। तो ये गलती नहीं कीजिएगा कभी भी। सो इट मीन्स दैट योर पेरेंट्स आर लाइक एनिमल्स एंड देयर ट्रेंड इज टू टेक केयर ऑफ द चिल्ड्रन मैक्सिमम टिल द एज ऑफ 18 इयर्स। ये किसने कहा भैया आपको? इन्होंने लिखा है, आप बाकी लोग पढ़ नहीं सकते, जिस वजह से मैं पढ़ के आपको बता देता हूँ कि सो इट मीन्स दैट योर पिया, क्या लिखा है आपने, ये योर पिया पता नहीं, योर पेरेंट्स लिखना चाह रहे गालबन, आर लाइक एनिमल्स एज देयर ट्रेंड इज टू टेक केयर ऑफ देयर चिल्ड्रन मैक्सिमम टिल द एज ऑफ 18 इयर्स। आप किसी और से बात कर रहे हैं, अगर आप किसी और से बात करें तो वो और बात है, मैंने तो ऐसी कोई बात नहीं कही कि योर पेरेंट्स आर लाइक एनिमल्स, नहीं भाई, पेरेंट्स आर नॉट लाइक एनिमल्स, ठीक है ना। और ये 18 इयर्स की एज का जो कॉन्सेप्ट है ना, ये इस्लाम में ये है ही नहीं, इस्लाम में देयर इज नो सच थिंग एज 18 इयर्स की मैच्योरिटी, ठीक है ना। इस्लाम की मैच्योरिटी की तो डेफिनेशन ही बिल्कुल डिफरेंट है, 18 इयर्स नॉन मुस्लिम्स की डेफिनेशन होती है, ठीक है। और वैसे भी इस्लाम के अंदर तो यू आर सपोज टू ओबे योर पेरेंट्स इवन इफ यू आर 60 इयर्स ओल्ड and your parents are 80 years old, you still have to obey them, theek hai na. to 18 years kidhar se aa gaya, kitna nonsense ko banaya hua hai. do not expect but do not do bad. acha ye likhne se pehle na enter jab karte hai na, jab koi message likhte hai fir enter karte hai na, to enter karne se pehle ek kaam ye karna chahiye ki padh le ki aapne kya likha hai, theek hai. अच्छा अब आपने लिखा है सही तरीके से तब बात समझ में आएगी ना. तो अब ये लिखा उन्होंने ये था कि सो इट मीन्स दैट यूरोपियंस आर लाइक एनिमल्स एज देयर ट्रेंड इज टू टेक केयर ऑफ द चिल्ड्रन मैक्सिमम टिल द एज ऑफ 18 इयर्स. अनफॉर्चुनेटली कुछ ऐसा ही है, क्योंकि जब कोई शैतान की बात मानने शुरू कर देता है ना, शैतान की बात, तो शैतान ना फिर इंसान को जानवरों की तरीके से ही बना देता है. और अनफॉर्चुनेटली जो नॉन मुस्लिम्स होते हैं स्पेशली वेस्टर्न वर्ल्ड के अंदर, जो ये जब ये सारे प्रिंसिपल्स आए हैं, तो अब वो ज़ाहिर नबी अलैहिस्सलाम की तो बात नहीं मानते ना, तो शैतान की बात मानते हैं. ऑब्वियसली जब आप ससुर की बात नहीं मानेंगे तो फिर दूसरा तो शैतान ही होता है ना, तो शैतान की बात मानेंगे तो शैतान ने फिर उनको जानवरों की तरह से बना दिया है. इन मेनी एस्पेक्ट्स मेनी मेनी वेज दे डू एक्ट लाइक एनिमल्स. जी अब आप बताइए क्या पूछ रहे हैं. अच्छा ठीक है. तो साथ में नबी वकास ने कहा कि अम्मी मैं आपकी इस मामले में बात नहीं मान सकता, चाहे आप खाएं चाहे आप ना खाएं चाहे आप कुछ भी करें, ये तो मैं आपकी बात नहीं मान सकता. ठीक है, क्योंकि इनको जो है ना वो 100% श्योर था कि नबी अलैहिस्सलाम जो बात फरमा रहे हैं ना ये सच्ची बात है, और जो काफिर लोग काम करते हैं, जो काफिरों का जो दीन है वो गलत है. ठीक है ना, ये इनको बात पता थी, और ये बात हम आपको बहुत दफा प्रूफ कर चुके हैं कि इन लोगों को ये बातें पता थी. दे न्यू ऑल ऑफ दिस फ्रॉम बिफोर, लेकिन दे डिड नॉट वॉन्ट टू गिव अप दिस लाइफ बिकॉज ऑफ देयर ओन डिजायर्स. ठीक है ना, तो अब यहाँ पर ये मामला नहीं था कि जी इनको जो है वो उलमा मशाइख से जाके पहले पूछना था, फिर पूछ करके इनको यानी फिर उसके बाद अम्मी की मुखालफत करें फिर नबी अलैहि सलाम की बात माने. ये बातें इन लोगों को पहले से पता थी कि अल्लाह ताला सिर्फ एक ही है, एक ही माबूद है. ठीक है, और सारे बुतों की परस्तिश जो हम करते हैं ये गलत करते हैं. दे न्यू ऑल ऑफ दिस. ठीक है ना, तो साथ में नबी वकास का मामला ऐसा नहीं था जैसे हमारा मामला है कि हमें जो है ना वो चीजों को जाके पहले उलमा मशाइख से पूछना होगा फिर हमें पता चलेगा. इनको ये बातें पहले से पता थी. दे जस्ट वॉन्टेड टू, दे जस्ट नीडेड टू स्टेप अप एंड एक्सेप्ट व्हिच ही डिड. अब अम्मी मुखालफत करें, अब्बू मुखालफत करें, चचा मुखालफत करें, जो भी मुखालफत करें, बस नहीं, दैट्स इट. ठीक है, तो साथ में भी वकास रहता है उन्होंने ऐसे ही किया. फिर उसके बाद ना हुआ यही, जो कि यहाँ पर भी आज के हमारे दौर में भी यही होता है कि अम्मी अब्बू जो है ना वो जब कभी वाकई कोई गलत काम कर रहे होते हैं ना, तो वो पहले तो बड़ी मुखालफत करते हैं अपनी औलाद की. जब औलाद नेकी का काम शुरू करती है, नमाजें पढ़ना शुरू करती है, पर्दा करना शुरू करती है, तो जिन माँ बाप को ये बातें अच्छी नहीं लगती वो बहुत मुखालफत करते हैं. लेकिन जो औलाद माँ बाप के साथ अच्छा सलूक करती है और उनके साथ बहुत अदब के साथ और खिदमत के साथ पेश आती है ना, फिर वही पेरेंट्स जो होते हैं ना बाद में फिर अपनी औलाद को सपोर्ट भी करना शुरू कर देते हैं. ठीक है ना, यानी सपोर्ट भी करते हैं बहुत सारे लोग बाद में जाकर के, लेकिन बहुत सारे लोग फिर सपोर्ट अगर ना भी करें ना फिर भी एटलीस्ट मुखालफत छोड़ देते हैं. ठीक है, तो फिर इनके अम्मी ने भी यही जो है ना फिर खाना पीना शुरू कर दिया. वो थोड़े दिन की बात होती है, ये सारी बातें तो ऐसी होती है ना, तो इन्होंने फिर खाना पीना शुरू कर दिया. ठीक है, लेकिन बहरहाल इनकी मुखालफत उन्होंने नहीं छोड़ी और उनको बोलती रही कि नहीं तुम छोड़ो मोहम्मद का दीन, छोड़ो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का दीन छोड़ो. ठीक है, हत्ता के उन्होंने ये तक कहा कि देखो तुम्हारा भाई कितना अच्छा है. इनके एक भाई थे, उनका नाम था आमिर. तो कहने लगी कि तुम्हारा भाई आमिर कितना अच्छा है. ठीक है ना, वो तो अपने बाप दादा का दीन नहीं छोड़ता. ठीक है ना, तो फिर हुआ क्या, थोड़े दिन के बाद आमिर भी मुसलमान हो गए. ठीक है, यानी आमिर बिन अबी वकास वो भी मुसलमान हो गए. ठीक है ना, अब तो अम्मी को बहुत ज्यादा गुस्सा आया और उन्होंने ना इनको हत्ता के तकलीफें वगैरह भी पहुंचानी शुरू कर दी. हत्ता के वो वक्त आया कि जबकि नबी अलैहिस्सलाम ने मुसलमानों को हबशा हिजरत करने के लिए फरमाया, तो आमिर बिन अबी वकास रज़ियल्लाहु तआला अन्हु जो इनके भाई थे ना वो हबशा हिजरत कर गए. ठीक है, तो बहरहाल साद बिन अबी वकास रज़ियल्लाहु तआला अन्हु मुसलमान हो गए, इनके भाई आमिर रज़ियल्लाहु तआला अन्हु भी मुसलमान हो गए. ठीक है, और ये जो सहाबा थे ना अब तक जिनका हमने जिक्र किया है, ये सारे के सारे जो अबू बकर सिद्दीक रज़ियल्लाहु की दावत पर मुसलमान हुए, ये सारे के सारे अशरा मुबशरा सहाबा में से बने. अशरा मुबशरा कितने होते हैं? अशरा मीन्स 10 और मुबशरा those who were promised Jannah, जिनको जन्नत की बशारत नबी अलैहि सलाम ने दुनिया की जिंदगी में दे दी थी नाम ले ले करके. ठीक है ना, वो 10 थे, उन 10 में से ये जो थे कितने बने, साद बिन अबी वक़ास भी उनमें से थे, अब्दुर्रहमान बिन औफ़ रज़ियल्लाहु तआला भी उनमें से थे, ज़ुबैर रज़ियल्लाहु तआला भी उनमें से थे, और उस्मान बिन अफ़ान रज़ियल्लाहु तआला भी उनमें से थे, और अबू बकर सिद्दीक़ रज़ियल्लाहु तआला तो थे ही, तो ये पांच हो गए। ठीक है, तो ये सब के सब। अच्छा, बाद में फिर हजरत तलहा रज़ियल्लाहु तआला के बारे में भी आता है कि वो भी अबू बकर सिद्दीक़ रज़ियल्लाहु तआला की दावत के मुसलमान हुए, तो वो भी अशरा मुबशरा में से थे। ठीक है, अच्छा, फिर उसके बाद जिक्र है, हाँ, हजरत तलहा बिन अब्दुल्ला रज़ियल्लाहु तआला का, कि वो भी अबू बकर सिद्दीक़ रज़ियल्लाहु तआला की दावत से मुसलमान हो गए। तो तलहा और अबू बकर को जो है ना, एक दफा एक आदमी था वहां पर मक्का मुकरमा में, नौफिल बिन अदविया, ठीक है, ये जो था ना बड़ा स्ट्रॉन्ग आदमी था, और इसको कुरैश का शेर कहा जाता था। नहीं, अली रतान इनकी दावत से मुसलमान नहीं हुए थे, वो तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने डायरेक्ट उनको दावत दी थी। ठीक है, लेकिन वो भी अशरा मुबशरा में सही थे, लेकिन इनकी दावत पे नहीं, अबू बकर सिद्दीक़ रज़ियल्लाहु अन्हु की दावत पे नहीं मुसलमान हुए थे। खैर, तो कुरैश का शेर जो था ना, नौफिल बिन अदविया, तो उसने ना एक दफा तलहा रज़ियल्लाहु तआला अन्हु और अबू बकर सिद्दीक़ रज़ियल्लाहु अन्हु दोनों को पकड़ लिया। ठीक है, दोनों ही कमजोर से थे जाहिर है, तो इन दोनों को पकड़ के ना उसने रस्सी से बांध दिया, और इस तरह बांधा कि जैसे बैक टू बैक है ना, इनकी पीठ और इनकी पीठ दोनों को साथ जोड़ करके रस्सियों से बांध दिया। ठीक है, और इनको इस तरह से उसने तकलीफें दी, तो इन दोनों को फिर ना करीनैन कहा जाता था, क्योंकि ये दोनों आपस में जुड़े रहे इस तरह से नौफिल की तकलीफ की वजह से। तो नौफिल बिन अदविया के जुल्म की वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे कि ए अल्लाह, इस नौफिल इबन अदविया के शर से हमें बचा। तलहा तआला का वाक़ पढ़ के हम आज की क्लास ख़त्म करते हैं, कि उन्होंने अपने इस्लाम लाने का मज़ीद कुछ वाक़ बाद में बयान फरमाया कि एक दफ़ा मैं बुसरा के बाज़ार में गया, बुसरा जो है वो शाम की एक जगह थी जहाँ पे लोग ट्रेड के लिए जाया करते थे। तो कहते हैं कि मैंने वहाँ पर एक राहिब को देखा, वो अपनी खानकाह में खड़ा हुआ था और लोगों से कह रहा था कि इस मरतबा हज से आने वालों से पूछो कि क्या उनमें कोई हरम का बाशिंदा भी है। तो मैंने आगे बढ़कर कहा कि मैं हूँ हरम का रहने वाला, तो मेरा जुमला सुनकर उसने कहा कि क्या अहमद का जहूर हो गया है। तो मैंने उनसे पूछा कि अहमद कौन है भाई, क्योंकि आप सल्लम को तो मोहम्मद कहा करते थे ये लोग। तो राहिब ने कहा कि अहमद बिन अब्दुल्ला बिन अब्दुल मुतलिब, ये इसका महीना है, वो इस महीने में जाहिर होगा, वो आखिरी नबी है, इसके जाहिर होने की जगह हरम है, और इसकी हिजरत की जगह वो इलाका है जहाँ बागात हैं, सब्जाजार हैं, इसलिए तुम पर जरूरी है कि तुम इस नबी की तरफ बढ़ने में पहल करो। इस राहिब की कही हुई बात मेरे दिल में नक्श हो गई, अब अल्लाह फरमाते हैं कि मेरे दिल में नक्श हो गई, मैं तेजी के साथ वहां से वापस रवाना हुआ और मक्का मुकर्रमा पहुंचा। यहाँ पहुंचकर मैंने लोगों से पूछा कि क्या कोई नया वाकया भी पेश आया, तो लोगों ने बताया कि हाँ, मोहम्मद इब्न अब्दुल्ला अमीन ने, क्योंकि आप सल्लम को ये लोग अमीन कहा करते थे, द ट्रस्ट वर्दी है ना, तो मोहम्मद बिन अब्दुल्ला अमीन ने लोगों को अल्लाह की तरफ दावत देना शुरू कर दी है, और अबू बकर ने उनकी पैरवी कबूल कर ली है। यानी अबू बकर भी इतने इंपॉर्टेंट लोग थे मक्का मुकर्रमा, यानी इतने इंपॉर्टेंट आदमी थे कि बताने वाले ने इनको बताया कि मोहम्मद ने दावत शुरू कर दी है और अबू बकर ने उनकी बात मान ली है। यानी सच अ सिग्निफिकेंट इवेंट, अबू बकर ने उनकी बात मान ली। फिर फरमाते हैं तलहा रतान कि मैं ये सुनते ही घर से निकला और अबू बकर सिद्दीक़ रतान के पास पहुंच गया। मैंने उन्हें राहिब की सारी बात सुना दी। सारी बात सुनकर अबू बकर सिद्दीक़ रतान नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में गए और आपको ये पूरा वाकया सुनाया। आप सुनकर बहुत खुश हुए, उसी वक्त मैं भी मुसलमान हो गया। ये हजरत तलहा रज़ियल्लाहु तआला अन्हु भी अशरा मुबशरा में से हैं, यानी जिन सहाबा कराम को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया ही में जन्नत की बशारत दी, उनमें से एक ये भी हैं। इस तरह हजरत अबू बकर सिद्दीक़ रज़ियल्लाहु तआला की कोशिशों से जिन सहाबा कराम रज़ियल्लाहु तआला अन्हु ने कलमा पढ़ा, उनमें पांच अशरा मुबशरा शामिल हैं। वो ये हैं हजरत ज़ुबैर रज़ियल्लाहु तआला, हजरत उस्मान रज़ियल्लाहु तआला अन्हु, हजरत तलहा रज़ियल्लाहु अन्हु, हजरत साद बिन अबी वक़ास रज़ियल्लाहु अन्हु, और हजरत अब्दुर्रहमान बिन औफ रज़ियल्लाहु तआला अन्हु। बाज ने इनमें छठे सहाबी का भी इजाफा किया है, जो हजरत अबू उबैदा बिन जर्राह रज़ियल्लाहु तआला अन्हु हैं। ठीक है, तो यहाँ पर हम आज की क्लास रोकते हैं। सईद इबन ज़ैद रज़ियल्लाहु अन्हु जो हैं, वो भी अशरा मुबशरा में से थे, लेकिन वो उनमें से नहीं थे जो कि अबू बकर सिद्दीक़ रज़ियल्लाहु अन्हु की दावत में मुसलमान हुए। ठीक है, तो यहाँ पर सिर्फ उनका जिक्र अभी हम कर रहे थे जो कि आप रज़ियल्लाहु तआला अन्हु की दावत पर मुसलमान हुए, और वो पांच या छह बनते हैं। अगर आप अबू उबैदा बिन जर्राह रज़ियल्लाहु तआला अन्हु को भी इनमें शामिल कर लें तो छह बनते हैं। ठीक है, इनके बाद हजरत अब्दुल्लाह बिन मसूद रज़ियल्लाहु तआला अन्हु के ईमान लाने का वाक़िया इंशाअल्लाह अगली क्लास में पढ़ेंगे। किसी को कोई सवाल है तो आप पूछ लें, वरना क्लास रोकते हैं। یہ ہماری جو کلاس ہے سیرت النبی والصحابہ رضی اللہ تعالیٰ عنہم اجمعین کی کلاس ہے، تو اس میں صحابہ کرام کی باتیں ٹھیک ہے. چلیں وآخر الدعوانا ان الحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.